नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np बाट विश्वभर एकैसाथ प्रसारण भइरहेको हरेक महिनाको 3 गते बिहान 7 बजेको भिजन न्यूज अपडेट पछि प्रसारण हुने कार्यक्रम हल्दीबारी गाउँपालिका वडा नम्बर 1 सँगको सहकार्यमा उत्पादित र प्रसारित कार्यक्रम गोलधाप आवाजमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। गोलधाप साबिकको गोलधाप गाउँ विकास समिति अहिले हल्दीबारी गाउँपालिकाको वडा नम्बर 1 का रूपमा रहेको छ र हल्दीबारी वडा नम्बर 1 मा के कामहरू भइरहेका छन्, कसरी वडा कार्यालयले सेवा प्रदान गरिरहेको छ भन्ने सन्दर्भमा आजको अङ्कमा हल्दीबारी गाउँपालिका वडा नम्बर 1 का सचिव दीपक रेग्मीसँग हामी कुराकानी गर्न गइरहेका छौँ र हल्दीबारी गाउँपालिका वडा नम्बर 1 गोलधाप क्षेत्रमा भइरहेका विकास निर्माणका काम, कोरोना भाइरसले पारेको प्रभाव लगायतका विषयमा वडा सचिव दीपक रेग्मीसँग कुराकानी गर्न गइरहेका छौँ। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा जोडिसक्नु भएको छ। अहिले कोरोना भाइरसको महामारी र कोरोना भाइरसको त्रासका कारण हामीले गोलधाप आवाज कार्यक्रमलाई प्रत्यक्ष टेलिफोन संवादमा रूपान्तरण गरेका छौँ। सचिवज्यू, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा। अहिले अब सुरु गरौँ, यो कोरोना भाइरसकै महामारी छ। हिजो सबैभन्दा बढी नेपालमा कोरोना भाइरस संक्रमित थपिए, अहिले मृत्यु हुनेको संख्या, समुदायमा पनि कोरोना संक्रमण फैलिने गरेको संख्या देखिराखेको छ। विश्वभरमा अहिले 3,06,90,600 भन्दा धेरै मान्छेहरू कोरोना संक्रमित भइसकेको अवस्था छ। अहिले गोलधापमा पनि यहाँहरूको नजिकैको उता 12 दशीको सिमाना छेउतिरका गोलधापमै आएर बस्ने सामाजिक अभियन्ता नेकपाका प्रदेश सदस्य वेदराज रेग्मी पनि कोरोना संक्रमित हुनुभयो, उहाँको परिवारमा पनि लाग्यो भन्ने गरीका खबरहरू पनि आइरहेका छन्। अहिले गोलधापको अवस्था के छ, यसका बारेमा बताइदिनुहोस् न।
हजुर, धन्यवाद। प्रत्यक्ष रूपमा त गोलधापमा अहिलेसम्म कोरोना संक्रमित फेला पर्नु भएको छैन, तथापि हामीले चाहिँ उच्च सतर्कता चाहिँ अप्नाएकै छ। उहाँ वेदराज रेग्मीज्यूलाई, जो मेरो बडीबा पनि पर्नुहुन्छ, उहाँलाई संक्रमण भए पश्चात अब उहाँको नजिकको सम्पर्क भनेको गोलधापै हो। उहाँ दिनरात गोलधापमै आउने बस्ने राम्रो सम्बन्ध छ गोलधापसँग उहाँको। अनि उहाँ आइसकेपछि, उहाँलाई संक्रमण भइसकेपछि हामीले पनि आपतकालीन कोरोना रोकथाम तथा व्यवस्थापन समिति भन्ने छ, जुन वार्डमा हामीले गठन गरेका छौँ, त्यसको आपतकालीन बैठक बसेर चाहिँ हामीले 5 दिनसम्म वडा कार्यालयलाई, जुन 12 दशीसँग सिमाना जोडिएको छ, गोलधापलाई सिल गरेका थियौँ। 1 नम्बर वार्ड कार्यालयलाई, वार्डलाई चाहिँ पूर्ण रूपमा सिल गरे पश्चात हामीले हामीले 5 दिनसम्मको लागि सिल गरेको थियौँ। 5 दिनभित्रमै चाहिँ पिसिआरको रिपोर्ट पनि सँगसँगै गरेर, त्यो कन्ट्याक्ट ट्रेसिङको आधारमा रिपोर्ट आइसके पश्चात चाहिँ सबैको नेगेटिभ आयो भनेर त्यो एक प्रकारको हामीलाई सान्त्वना पनि मिल्यो। त्यस पश्चात चाहिँ गोलधापमा अहिले जनजीवन सामान्य छ, तर पनि सम्पूर्ण जनताहरू आफै सुरक्षित चाहिँ बस्नुभएको महसुस भइरहेछ, जुन प्रशासनले चाहिँ कडी कडाउ गर्नु परेको अवस्था छैन, उहाँहरू आफै सचेत हुनुहुन्छ।
भनेपछि अहिले त फेरि वेदराज सरको आमालाई पनि भाइलाई पनि कोरोना पोजिटिभ देखियो भन्ने गरेको कुरा छ, होइन त सचिवज्यू?
हजुर, हामीले पनि सुन्नमा आएको छ, त्यो उहाँको आमालाई भाइलाई पनि भेट्यो भनेर, तर उहाँहरूको त्यो गोलधापसँग त्यति सम्पर्क पछिल्लो समय नभएको कारणले गर्दा त्यति डराइहाल्नुपर्ने स्थिति छैन र समुदाय पनि सचेत रहेको अवस्था छ अहिले।
भनेपछि अहिले गोलधाप क्षेत्रका नागरिकहरू आफै सचेत हुनुहुन्छ, भिडभाड चाहिँ कम गर्नुभएको छ, मास्क सेनिटाइजरहरू, हात धुने कुराहरू, भौतिक दूरीहरू कायम गरिरहनु भएको छ।
हजुर हजुर, एकदमै पछिल्लो समयमा चाहिँ प्रशासनले त्यत्रो चासो दिनु परेको छैन, उहाँहरू आफै सचेत भइरहनु भएको अवस्था रहेको छ।
सचिवज्यू, अहिले अब अलिकति हाम्रो ओडाले गरेका कामहरूका तिर गरौँ न. हाम्रो ओडामा अहिलेसम्म कति मान्छेहरू बाहिरबाट आउनुभयो? बाहिरबाट आएका केही मान्छेहरूलाई त देखियो पनि होइन, क्वारेन्टाइनमै उहाँहरू रहेका बेला देखियो. उहाँहरू चाहिँ सबै निको भएर आइसक्नुभयो अथवा उपचारकै क्रममा हुनुहुन्छ? के छ हाम्रो ओडाकै हाम्रै गाउँपालिका क्षेत्रका नागरिकहरूको अवस्था चाहिँ?
हजुर, अहिलेसम्म जति पनि आउनुभयो हल्दीबारी गाउँपालिकामा जम्मा 14 जनालाई, बाहिरबाट आउनुभएको 14 जनालाई चाहिँ पिसिआरमा नेगेटिभ आएको थियो.
हजुर,
तीमध्ये सबै 14 जना नै निको भएर गइसक्नु भएको अवस्थामा अहिले हल्दीबारी क्षेत्र चाहिँ अहिले आजको मितिसम्म चाहिँ कोरोना मुक्त नै रहेको हामीलाई पनि जानकारी प्राप्त भएको छ.
यहाँहरूको ओडाबाट चाहिँ कति मान्छेहरू बाहिर भारत लगायतका तेस्रो देशतिर जानुभएको छ? उहाँहरूको फर्किने क्रम चाहिँ कस्तो छ सचिवज्यू?
हाम्रो गोलडाप एरिया हल्दीबारी 1 नम्बर वार्डमा चाहिँ जम्मा हामीले अस्ति एउटा डाटा पनि सङ्कलन गरेका थियौँ, विदेशमा तथा भारत लगायत वैदेशिक रोजगारीमा जानुहुने तथा नेपालको पनि झापा जिल्ला बाहिर रहनुहुने विवरण हामीले सङ्कलन गरेको थियौँ व्यक्तिहरूको.
हजुर,
त्यसमा लगभग 1200 जति बाहिर हुनुहुँदो रहेछ, झापा जिल्ला बाहेक लगायत विदेश वैदेशिक रोजगारीको सिलसिलामा. त्यसमा अहिलेसम्म फर्केर आउनुभएको मलाई लाग्छ गोलनाप एरियाको 2-3 जना होला, मलाई ठ्याक्कै डाटा त थाहा भएन. उहाँहरूमा कोरोना सङ्क्रमण देखिएको थियो हल्दीबारी 1 नम्बर वडा क्षेत्रकै.
हजुर,
उहाँहरू पनि निको भएर चाहिँ फर्किसक्नु भएको अवस्था छ. त्यसले गर्दा अहिले गोल्लाप एरिया 1 नम्बर हल्दीबारी 1 नम्बर वार्ड एरियामा कोरोनाको प्रत्यक्ष पोजिटिभ केस देखिएको छैन.
सचिवज्यू, अहिले ओडाको विकास निर्माणको काम अघिल्ला वर्षहरूदेखि नै यहाँ नै ओडा सचिवका रूपमा रहनु भएको छ. अघिल्लो वर्ष का कार्यक्रमहरू केही चाहिँ बजेट यहाँहरूकामा ओडामा अब थोरै छ, गर्नुपर्ने कामहरू धेरै छन्. अघिल्लै वर्षदेखि यो वर्षका चालु आर्थिक वर्षका लागि पनि विकास निर्माणका कामहरू चाहिँ यहाँहरूले गर्दै हुनुहुन्थ्यो भन्ने गरेको कुरा छ. अहिले यहाँहरूका ओडाका काम गतिविधिहरू चाहिँ कसरी अगाडि बढिराखेका छन्? यहाँहरूले भौतिक पूर्वाधारको क्षेत्रमा चाहिँ अघिल्लो वर्ष के गर्नुभयो, यो वर्ष के गर्ने योजनाका साथ कामहरू गर्दै हुनुहुन्छ?
अघिल्लो वर्ष चाहिँ हामीले भौतिक निर्माणको क्षेत्रमा बाटोघाटोलाई नै प्रायोरिटी दिएर चाहिँ बजेट निर्माण गरेका थियौँ.
हजुर,
त्यही अनुसार नै कार्य सम्पन्न पनि भएका थिए. जस्तै हामीले बाटो लगायत एउटा गोल्लाप एरियाभित्र माछाको स्तम्भ निर्माण गरेको छौँ, जुन चाहिँ अहिले गोल्लापलाई एकदम आकर्षकको केन्द्र बनाएको छ सो स्तम्भले. अनि अर्को छ शहीद गेट निर्माण भनेर, त्यो बिर्ता मोड 10 नम्बर वार्ड र गोल्लाप हल्दीबारी 1 नम्बर वार्डमा ठ्याक्क सिमानामा हामीले निर्माण गरिरहेका छौँ, जुन क्रमागत रहेको छ. पोहोरको सालको बजेटले पुरा नभएर यो साल पनि हामीले अलिकति बजेट छुट्याएका छौँ, त्यो यो आर्थिक वर्षमा सम्पन्न हुन्छ. अनि त्यो लगायत हामीले बाटोघाटामा नै हो प्रायोरिटी दिएर चाहिँ लगानी गरेको. हल्दीबारी 1 नम्बर वार्डभित्रका विभिन्न बाटोहरू ग्राभल गर्ने, स्तर उन्नति गर्ने लगायतका कार्यहरू गरेका थियौँ पोहोरको साल. यो साल पनि हामीले जम्मा 5-6 वटा बाटो चाहिँ एकदम ग्राभल गर्ने गरी बजेट विनियोजन गरेका छौँ.
हजुर,
ती बाटोहरू हाम्रो यसपालिको बजेटको सिलिङ भनेको 1 करोड रहेको छ.
हजुर,
1 करोडमा हामीले 6 वटा मुख्य रूपमा 6-7 वटा बाटोलाई चाहिँ कम्प्लिट गर्ने, ग्राभल गर्ने चाहिँ योजना बनाएको छौँ. सोही अनुसार काम अगाडि बढिरहेको छ.
अहिले सचिवज्यू, गोलताप खानेपानीको चाहिँ अवस्था के छ? कति पाइपलाइन विस्तार गरेको छ? खानेपानी सुचारू नै छ कि? गोलतापमा लामो समयसम्म पानीको अभावलाई भर्खरै अघिल्लो वर्षदेखि यहाँहरूको ओडामा चालु भएको छ. के छ यहाँहरूको वडा कार्यालय नजिकै पनि छ खानेपानी?
खानेपानीको चाहिँ अब विस्तारको क्रम जारी नै छ. अहिले तत्काल चाहिँ सबै वार्डमा, साबिका सबै वार्डमा पुर्याउन सम्भव नभए पनि नजिक जस्तै 2 नम्बर भनेको वार्ड एरिया नै भइहाल्यो.
हजुर,
2 नम्बर 3 नम्बर 4 नम्बर लगायतका क्षेत्रमा चाहिँ विस्तार गरेर सुचारू गरेको अवस्था छ.
हजुर,
अब क्रमशः यो चाहिँ विस्तार हुने क्रममै रहेकोले अहिले सबै क्षेत्रमा, सबै क्षेत्रलाई समेट्न नसकिए पनि भावी दिनहरूमा समेट्दै सबै क्षेत्रको जनताहरूले खानेपानीको पहुँचमा पुग्नुहुनेछ भन्ने अपेक्षा राखिएको छ।
सचिवज्यू, यहाँहरूले एक टोल एक फलफुल भन्ने गरीको कार्यक्रम पनि ल्याउनु भएको थियो नि, त्यो चाहिँ कसरी सञ्चालन गर्दै हुनुहुन्छ?
त्यो चाहिँ हामीले वार्ड हाम्रो वार्डले परिकल्पना गरेर एक टोल एक महिला एक टोल
हजुर
फलफुल कार्यक्रम सञ्चालन गर्ने भनेर निर्णय गरेको थियौँ। सोही अनुसार साबिकको 6, 7, र 8 नम्बर वार्डमा चाहिँ पहिले वितरण गर्ने भनेर हामीले सोही अनुसार कार्यक्रम तय गऱ्यौँ। पछि चाहिँ त्यो क्षेत्र मात्रै होइन, गोल्लाब एरियाभरि नै वितरण गर्न पुग्ने आकलन भएकोले गर्दा सबै वार्ड साबिकका सबै वार्ड फलदिबारी एक नम्बर वार्डभरिकै महिला दिदीबहिनीहरूलाई चाहिँ फलफुलको बिरुवा वितरण गरेर त्यसबाट आय आर्जनको स्रोतको रूपमा
हजुर
भविष्यमा आय आर्जनको स्रोतको रूपमा विकास गर्न सकिन्छ भन्ने परिकल्पनाका साथ हामीले सबै वार्डहरूमा जिल्ला वन कार्यालय अन्तर्गतबाट पनि हामीले 400-500 थान बिरुवाहरू उपलब्ध भएको थियो।
हजुर,
हामीले 1100-1200 लगभग 1200 बिरुवाहरू खरिद गरेर हामीले वितरण गरेको छौँ। त्योबाट सबै कृषकहरू सन्तुष्ट नै हुनुहुन्छ भन्ने हामीले अपेक्षा गरेका छौँ। प्रत्येक घर परिवारलाई लगभग 3-4 थान बिरुवा वितरण हामीले गरेका छौँ।
सचिवज्यू, यो चाहिँ के का बिरुवाहरू वितरण गर्नुभयो यहाँहरूले?
हामीले लिची, आँप र कागतीका बिरुवाहरू वितरण गरेका छौँ।
लिची, आँप र कागतीका 1700 जति बिरुवाहरू वितरण गर्नुभयो?
हजुर, 1700 जति बिरुवाहरू वितरण गरेका छौँ।
सचिवज्यू, अर्को चाहिँ यो यहाँहरूले चलाएको किसानहरूका लागि चाहिँ अरू खालका योजनाहरू कार्यक्रमहरू के छन्?
हामीले गत साल चलाएको भनेको किसानहरूको लागि मकै छोडाउने मेसिन खरिद गरेर वितरण गरेका थियौँ।
हजुर,
जुन गाउँपालिकाबाट पनि ठुलो सङ्ख्यामा वितरण भएको थियो र वार्ड कार्यालयबाट पनि आफ्नो बजेट अनुसार
हजुर
10 थान जति खरिद गरेर हामीले वितरण गऱ्यौँ। अनि त्यो सँगसँगै मकै रोप्ने मेसिन पनि हामीले वार्ड कार्यालयमा दर्ता भएका 25 समूहलाई खरिद गरेर वितरण गरेका थियौँ। हाम्रो अब त्यत्रो धेरै बजेट त छैन, वार्डमा चाहिँ 2-2.5 लाख रुपियाँ हुन्छ कृषि क्षेत्रमा विनियोजन भएको। अब त्यसैलाई त्यही आफ्नो क्राइटेरियालाई अब त्यसमा कतिसम्म खरिद गरेर दिन सकिन्छ त्यही अनुमान गरेर चाहिँ हामीले कार्यक्रम सञ्चालन गरेका हौँ।
अहिले स्वास्थ्यको चाहिँ यहाँहरूकोमा स्वास्थ्य चौकीको पनि यहाँहरूको चाहिँ स्तरोन्नति गर्ने भन्ने गरेको कुरा थियो, स्वास्थ्यको क्षेत्रमा चाहिँ वडा कार्यालयले के गर्दैछ?
स्वास्थ्यको क्षेत्रमा अब यो स्वास्थ्यमा चाहिँ प्रत्यक्ष रूपमा अघिल्लो बजेटहरूमा बजेट विनियोजन नभएको स्थिति रहेको थियो। यसपालि चाहिँ यो कोरोना कहर भनौँ, कोरोनाले गर्दा चाहिँ हामीले यो कोरोना सम्बन्धी कार्यक्रम रोकथाम तथा व्यवस्थापन कार्यक्रम सञ्चालन गर्न भनेर चाहिँ हामीले अलिकति बजेट विनियोजन गरेका छौँ। अहिले त्यही अनुसार अब यो चालु आर्थिक वर्षमा चाहिँ हामीले सञ्चालन गर्ने योजना बनाएका छौँ। अनि स्वास्थ्य चौकीको क्षेत्रमा चाहिँ हाम्रो सङ्घीय सरकारबाट 4.2 करोड सायद होला बजेट प्राप्त हुने अवस्थामा छ। यो आर्थिक वर्षमा 1500 हस्पिटल निर्माणको लागि अब त्यसको लागि चाहिँ कता उपयुक्त हुन्छ प्राविधिक मूल्याङ्कन सहित अब पछि प्रति कार्यविधि आउला त्यो कसरी निर्माण गर्ने कहाँ निर्माण गर्ने भन्ने सन्दर्भमा त्यो चाहिँ पछि राजनीतिक दलहरू सहित सर्वदलीय बैठक बसेर नै कता उपयुक्त पर्छ त्यहाँनिर निर्माण गर्ने भन्ने चाहिँ स्वास्थ्य चौकी व्यवस्थापन समितिको निर्णय भएको छ सोही अनुरूप।
ए, भनेपछि स्वास्थ्य चौकी यो चालु आर्थिक वर्षमा सङ्घीय सरकारको चाहिँ अनुदान सहयोगमा निर्माण हुँदैछ?
हजुर हजुर।
सचिवज्यू, यहाँहरूको त्यो पहिले भएको स्वास्थ्य चौकीमा पनि केही स्तर उन्नति गर्ने कामहरू गाउँपालिकाले सुरु गरेको छ हो?
हजुर, गाउँपालिकाले पनि स्तर उन्नति लगायत त्यो नवनिर्मित स्वास्थ्य चौकी भवनमा चाहिँ आवश्यक सामानहरू खरिद गरेर अघिल्लो आर्थिक वर्षमा पनि त्यहाँ व्यवस्थापन गरेको थियो। योचोटि यो सालको त अब बजेट सञ्चालन भएको छैन अहिलेसम्म, अब प्रारम्भिक चरणमै छ। अब क्रमिक रूपमा त्यो सुधार हुँदै जानेछ भन्ने हामीले नि अपेक्षा राखेका छौँ।
सचिवज्यू, शिक्षाको क्षेत्रमा यहाँहरूको जनजागृति म्यापी लगायतका विद्यालयहरू पनि छन्, शिक्षामा चाहिँ एकदम राम्रो गर्नुपर्छ भनेर लाग्नु पनि भएको छ। यहाँहरूका ओडाका जनप्रतिनिधिहरू पनि त्यहाँका व्यवस्थापन समितिको अध्यक्ष भएर भूमिका निर्वाह गरिरहनु भएको छ। शिक्षाको क्षेत्रमा चाहिँ के गर्नुपर्छ भन्ने ओडाले के सोचेको छ, यहाँहरू के गर्दै हुनुहुन्छ?
शिक्षाको क्षेत्रमा चाहिँ वार्ड कार्यालयको जनप्रतिनिधिहरू नै व्यवस्थापन समितिको अध्यक्ष भएको नाताले उहाँहरू नै प्रत्यक्ष रूपमा संलग्न हुनुहुन्छ। वडा कार्यालयमा त अब त्यस्तो प्रत्यक्ष योगदान पुर्याउने ठुलो बजेट नभए पनि सानातिनो कार्यक्रमहरू त हामीले आफै निर्माण गरेर नि सञ्चालन गरिरहेछौँ। उहाँहरूले विशेष गरी गाउँपालिकामा पहल गरेर चाहिँ कसरी अगाडि बढाउने भनेर शिक्षा समिति सजन गाउँपालिकामा उहाँहरूले नै प्रत्यक्ष रूपमा गर्दै आउनु भएको छ।
भनेपछि अहिले हल्दीबारीमा बोर्डिङमा भन्दा सरकारी स्कुलहरूमा चाहिँ आकर्षण राम्रै देखिएको छ होइन, विद्यार्थीहरू बढिराखेका छन्।
हजुर, अहिले यो इङ्ग्लिस मिडियम पठन पाठन सुरु भए पश्चात चाहिँ राम्रो छ। पहिलेको तुलनामा अहिले पछिल्लो समयमा चाहिँ सरकारी स्कुलमा पनि सामुदायिक स्कुलमा पनि विद्यार्थीको सङ्ख्या वृद्धि भइरहेको छ।
यो चालु आर्थिक वर्षका लागि गर्ने कामहरू यहाँहरूले सम्झौताका कामहरू चाहिँ प्रमुख प्रशासकीय अधिकृत अलिक समय खाली रह्यो, अहिले भर्खर आउनु भएको छ, कार्यान्वयन हुन थालेको छैन, तर अरू सामान्य जनताका दैनिक दिनुपर्ने सेवा नागरिकताका लागि सिफारिसहरू यस्ता कामहरू चाहिँ गर्दै हुनुहुन्छ होइन त?
हजुर, हामीले 27 गतेबाट यता निरन्तर रूपमा दैनिक प्रशासनिक कार्यहरू चाहिँ सञ्चालन गरिरहेछौँ, जनताहरूलाई सेवा पुर्याइरहेछौँ, कोही पनि वञ्चित हुनुभएको छैन।
यहाँलाई अब गोलदाप क्षेत्रको हल्दीबारी वडा नम्बर 1 को सर्वाङ्गीण विकासका लागि के गर्नुपर्छ होला भन्ने यहाँलाई के लाग्छ सचिवज्यू?
गोलदापको अब विकासका लागि त मेन त भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमै बजेट विनियोजन गरेर अगाडि बढ्नुपर्ने देखिन्छ। विशेष गरी अब बाटोघाटोमा मात्रै फोकस गरेर अगाडि बढ्नुभन्दा पनि सिपमूलक उद्यम क्षेत्रमा पनि लगानी गरेर अगाडि बढ्न सके, स्वरोजगार बनाउन सके, आर्थिक उन्नतिका साथै सामाजिक लाभ पनि लिन सकिन्छ जस्तो मलाई लाग्छ। अबको बजेटमा चाहिँ हामीले स्वरोजगार क्षेत्रलाई चाहिँ प्राथमिकता दिनुपर्छ जस्तो लाग्छ मलाई।
यो प्रधानमन्त्री स्वरोजगार कार्यक्रम छ नि, यो कार्यक्रममा चाहिँ गोलदाप क्षेत्रमा कतिको आकर्षण देखिएको छ, फर्म भर्ने मान्छे कतिको आउनु भएको थियो, अघिल्लो वर्षमा के गर्नुभयो?
प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा चाहिँ अघिल्लो वर्ष पनि 150 व्यक्तिहरूले फर्म भर्नुभएको थियो, तर अब सबैलाई रोजगार दिन सम्भव नभएकोले त्योबाट सर्टलिस्ट आउँदाखेरि हामीले अघिल्लो वर्ष 12 एक नम्बर वार्ड कार्यालयलाई 12 कोटा परेको थियो र हामीले सोही अनुसार व्यक्तिहरू छनौट गरेर पठाएका थियौँ। योचोटि पनि उल्लेखनीय रूपमा आएको छ, फर्महरू भर्नुभएको छ। ठ्याक्कै डाटा त मलाई थाहा भएन, तर पनि 150 व्यक्तिहरूले यो साल पनि फर्म भर्नुभएको छ चालु आर्थिक वर्षको लागि।
हजुर, यो चाहिँ यहाँहरूले जुन ढङ्गले सबै क्षेत्रलाई उत्तिकै प्राथमिकता दिएर कामहरू गरिरहनु भएको छ, किसानहरूका क्षेत्रमा चाहिँ कतिको काम गर्न सकियो भन्ने यहाँलाई लाग्छ?
पहिलाको तुलनामा त अहिले यो स्थानीय तह निर्माण भए पश्चात चाहिँ प्रत्यक्ष रूपमा कामहरू निकै अगाडि बढेकै देखिन्छ। अब जस्तै किसानहरूलाई धानमा लाग्ने औषधिहरू, त्यो धानको रोगको लागि औषधि वितरण लगायत यान्त्रीकरणमा पनि अब मकै छोडाउने मेसिनहरू, मकै रोप्ने मेसिनहरू, अनि सक्रिय किसानहरूलाई चाहिँ प्रमोट गर्ने उद्देश्यले उहाँहरूलाई के औजारहरू आवश्यक पर्छ, त्यसमा पनि अनुदान 50-50 साझेदारीमा अनुदानहरू दिँदै आएको छ। त्यसले गर्दा किसानहरूलाई पहिलेको तुलनामा त अब अहिले राम्रै छ, सुविधाहरू राम्रै दिइरहेकै छ। तर पनि अब उहाँहरूले सोचे अनुसार अब बजेटको अभावले गर्दा पनि हुनसक्छ, सीमित बजेटबाट खरिद गर्नुपर्ने, वितरण गर्नुपर्ने भएको कारणले सबैलाई त पुर्याउन नसकिएको होला। तैपनि पहिलाको तुलनामा चाहिँ अहिले किसानहरूले सेवा सुविधा पाउनु भएकै छ जस्तो लाग्छ मलाई चाहिँ।
सचिवज्यू, यहाँहरूले अब जसले जतिसुकै कुरा गरे पनि, सङ्घीय सरकारले प्रदेश सरकारले जति राम्रा योजनाहरू बनाए पनि, जनतासँग प्रत्यक्ष सम्पर्क रहेर ती योजनाहरू कार्यान्वयन गर्ने चाहिँ ठाउँमा यहाँहरू हुनुहुन्छ, जनताले भेट्ने राज्यको प्रतिनिधि, पहिलो प्रतिनिधि चाहिँ यहाँहरूका रूप यहाँहरू भएर काम गरिरहनु भएको छ, जेसुकै सेवा सुविधा आए पनि डेलिभरी गर्ने ठाउँमा दिने ठाउँमा चाहिँ यहाँहरू हुनुहुन्छ, अहिले आम जनताका अपेक्षाहरू चाहिँ कस्ता गरेका आउँछन्, के गरिदिनु पर्यो भन्छन् जनता
वडा कार्यालयमा उहाँहरूको भनेको अब आउँदाखेरि सेवा सुविधा चुस्त दुरुस्त होस्, छिटो पाइयोस् भन्ने नै हुन्छ। अनि विशेष गरी कृषि क्षेत्रमा नै उहाँहरूले बढी फोकस गरेर आउनुहुन्छ, कृषिमा यस्तो गरिदिनु भएको भए हुन्थ्यो, यस्तो गरिदिनु भएको भए हुन्थ्यो भनेर नै उहाँहरूको भनाइरहेको हुन्छ। अब सबै कुरा एकैचोटि समेट्न त सकिँदैन, तर हामीले योजनाबद्ध रूपमा क्रमिक रूपमा आवश्यकता पहिचान गरेर चाहिँ कसरी गर्न अगाडि बढ्न सकिन्छ, के आवश्यकता हो, सोही अनुसार चाहिँ हामीले गर्ने गरेका छौँ। प्रशासनिक काममा चाहिँ हामीले चुस्त दुरुस्त रूपमा नै सेवाग्राहीलाई चाहिँ उहाँहरूको समयभित्रमै सेवा दिने चाहिँ हाम्रो प्रयत्न रहिरहेको छ र रहनेछ पनि।
अब यहाँले आज त संविधान दिवस पनि होइन, 5 संविधान दिवस देशभरि मनाइँदैछ आज असोज 3 गते, यो संविधान दिवसको सन्दर्भमा संविधानले दिएका व्यवस्था गरेका जनताका हक अधिकारहरू चाहिँ अहिले डेलिभरी भइराखेको छ, नागरिकले प्राप्त गरिरहेका छन् भनेर भन्न सकिन्छ, यहाँलाई के लाग्छ?
मलाई चाहिँ धेरै हदसम्म संविधानले दिएका अधिकारहरू चाहिँ हामीले वितरण गरेकै जस्तो लाग्छ, त्यस्तो वञ्चित कोही पनि वञ्चित भए जस्तो चाहिँ अवस्था अहिले रहेको छैन। अब कहीँ कतै असन्तुष्टि होला, त्यो आफ्नै ठाउँमा छ, सबै एकैचोटि पुरा हुने अवस्था पनि छैन, क्रमिक रूपमा पुरा हुँदै जानेछन्। अहिलेसम्मको अवस्थामा चाहिँ संविधानले दिएको हक अधिकार अनुसार नै सेवा प्रवाह भइरहेकै अवस्था रहेको छ।
सचिवज्यू, यहाँहरूले चाहिँ जुन ढङ्गले कामहरू गर्दै हुनुहुन्छ, जनशक्तिका रूपमा चाहिँ वडा कार्यालयमा अलिक कम्ती जनशक्ति भएका कारण अप्ठ्यारो भयो भन्ने गरेको अवस्था चाहिँ छ कि छैन, यहाँलाई के लाग्छ?
हाम्रो वार्डमा चाहिँ त्यस्तो अवस्था छैन, हामी जम्मा 5 कर्मचारी छौँ, जनप्रतिनिधिहरू पनि सबै जस्तो प्राय सबै 5 त अब उपस्थित भएर सेवा दिन त सम्भव नहोला, तर पालो गरेर पनि उहाँहरू 2-3 चाहिँ उपस्थित प्रत्येक दिन उपस्थित हुनुहुन्छ, त्यसले गर्दा हामीलाई थप सहज भएको छ सेवा प्रवाहमा। कर्मचारी पनि हामी हाम्रो अब वार्ड ठुलो भएको कारणले 5 छौँ, त्यस्तो सेवा प्रवाहमा अवरोधै आउने स्थिति छैन, सहजै छ काम गर्नलाई।
अन्त्यमा हामी गोलदाप आवाज कार्यक्रमको अन्त्यमा छौँ, ओडावासीलाई एउटा युवा चाहिँ राष्ट्र सेवक कर्मचारी पनि यहाँ यो रेडियो सुन्दै गर्नुहुने यहाँको ओडावासी गाउँपालिकावासी अझ भनौँ यो रेडियो सुनिरहनुहुने 1 प्रदेशभरिका प्रत्यक्ष सुन्नुहुने नागरिकहरू, अप्रत्यक्ष इन्टरनेटबाट विश्वभरि सुन्नुहुने नागरिकहरूका लागि यहाँको तर्फबाट भन्नुपर्ने थप कुराहरू के छ?
हजुर, अब म युवा नै हो, भर्खर अब 25-26 वर्षको मान्छे, सेवा दिने क्रममा अब युवाहरूले आफूले आफ्नो क्षमता र ज्ञान सिप भए अनुसार चुस्त दुरुस्त नै रूपमा दिने प्रयत्न हुनेछ र दिइरहेकै पनि छौँ। अब कतै केही कमजोरी भयो भने अब त्यसमा पनि सुधार गर्दै अगाडि बढ्ने चाहिँ हाम्रो प्रयत्न रहनेछ। अब गोल्लाब 1 वार्डमा म आएको लगभग 15-16 भयो, मलाई लाग्छ मैले त्यस्तो कसैलाई पनि अप्ठ्यारो हुने गरी चाहिँ सेवा प्रवाहमा कसैलाई रोकावट गरे जस्तो चाहिँ लाग्दैन, तर पनि अब काम गर्ने क्रममा कहिले केही भएर अब विविध कारणले पनि हुनसक्छ, त्यसको लागि चाहिँ अब क्षमा प्रार्थी हुँदै चाहिँ चुस्त दुरुस्त रूपमा अगाडि कार्य सम्पादन गर्ने कुरामा म अगाडि बढ्ने नै छु। म जस्ता युवाहरू सबैले नै आफ्नो क्षेत्रबाट चाहिँ आफ्नो जिम्मेवारी पुरा गर्नुहुनेछ भन्ने अपेक्षा रहेको छ।
यो महत्त्वपूर्ण समयका लागि धन्यवाद सचिवज्यू।
हजुर, धन्यवाद।
उहाँ हुनुहुन्थ्यो हल्दीबारी गाउँपालिका वडा नम्बर एकका सचिव दीपक रेग्मी, अहिले पछिल्लो अवस्था हल्दीबारी गाउँपालिका वडा नम्बर एकमा के कस्ता कामहरू भइरहेका छन्, कोरोना भाइरस संक्रमणको त्रास कतिको छ र कसरी कामहरू अगाडि बढिरहेको छ भन्ने सन्दर्भमा कुराकानी गर्दै आजको गोलदाप आवाज कार्यक्रम यति नै। अर्को महिनाको 3 गते बिहान 7 बजेको भिजन न्युज अपडेट पछि पुनः यहाँहरूसँग यही कार्यक्रमका साथ उपस्थित हुनेछौँ। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।